أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين ولا تستوي الحسنة ولا السيئة ادفع بالتي هي أحسن فإذا الذي بينك وبينه عداوة كأنه ولي حميد وما يلقاها وما يلقاها إلا ذو حظ عظيم گزشتہ دو خطبات میں میں نے جماعت کو داعی الی اللہ بننے کی طرف توجہ دلائی تھی اور یہ آیات جو میں نے تلاوت کی ہیں ان میں داعی اللہ بننے کے لیے جس رنگ میں قرآن کریم نے مومن کو توجہ دلائی ہے اس پر کچھ روشنی ڈالی تھی اور پھر وہ پس منظر بھی بیان کیا تھا جو ان آیات سے پہلے خود قرآن کریم داعیان اللہ کا تمدنی معاشرتی اور دینی پس منظر بیان کرتا ہے کیسے لوگ ہوتے ہیں کیا کام شروع کرتے ہیں ان کا مدعا کیا ہوتا ہے دنیا ان سے کیا سلوک کرتی ہے پھر اس سلوک کے بعد اللہ ان سے کیا سلوک کرتا ہے اور ان سب قسم کے حالات سے دو چار ہو کر ان سے گزرنے کے بعد پھر وہ پہلے سے زیادہ بڑھ کر داعی اللہ بن کے ابھرتے ہیں یہ وہ مضمون تھا جو قرآن کریم کی آیات کی روشنی میں میں نے بیان کیا اور میں نے بیان کیا کہ اگرچہ اس مضمون کا آغاز صرف ذاتی ایمان اور انفرادی ایمان کے ذکر سے ہوا ہے ان الذین قالوا ربنا اللہ ثم استقاموا وہ لوگ जो खुद अपनी जात के लिए ये ऐलान करते हैं कि अल्लाह हमारा रब है, लेकिन इस ऐलान के बाद जब उनको मसाइब से दो चार होना पड़ता है तो फिर वो इस ऐलान से पीछे हटने की बजाय दाई अल्लाह बन जाते हैं, यानी दूसरों को भी बुलाने लगते हैं कि तुम भी इसी रब की तरफ आ जाओ जो हमारा रब है। ये वो मज़मून है जो मैंने गुज़श्ता दो खुतबात में बयान किया था। अब इस ऐलान के बाद पैदा होने वाले नतायज से मुतल्लिक कुछ कहूँगा। कुरान करीम दाई अल्लाह को उसके मुस्तकबिल के हर किस्म के हालात से बाखबर रखता है, और कहीं कोई ऐसा हुक्म कुरान करीम में मौजूद नहीं, कोई मौका हो या कोई और मौका, जहां हुक्म के नतीजे में पैदा होने वाली जिम्मेदारियों से आगाह ना किया गया हो, उसके अच्छे असरात से आगाह ना किया हो, उसके खतरात से आगाह ना किया गया हो और खतरात से बचने का तरीक ना सिखाया गया हो। बस वो आयात जो यहाँ से शुरू होती हैं, वला तसविल हसनत वला सैया, इनमें ये मज़मून बयान हुआ है। सबसे पहली बात जो तवज्जो को खींचती है वो ये है कि वला तसविल हसनत वला सैया में ला की तकरार क्यों है, क्योंकि कुरान करीम में दूसरी जगह जहाँ भी हसना और सैया का मुआवजना किया गया है और ये कहना मकसूद है कि बुराई भलाई बदी के बराबर नहीं हो सकती और बदी भलाई के बराबर नहीं हो सकती, वहाँ एक ही ला ने दोनों काम किए हैं। और अरबी कायदे के मुताबिक मुआवजने के लिए दो दफ़ा ला की तकरार नहीं होनी चाहिए, जैसे हम उर्दू में कहते हैं कि बदी और बुराई हम पल्ला नहीं हो सकते, बराबर नहीं हो सकते, एक दफ़ा नहीं कहते हैं। ये नहीं कहते कि ना बदी बराबर हो सकती है ना भलाई बराबर हो सकती है। तो ये वो मज़मून है जो उर्दू में इसके मुतबादल मज़मून बयान करके मैंने वाज़े किया है कि अरबी में इस तरह की तकरार है, जिसका तर्जमा ये बनेगा कि ना बदी बराबर हो सकती है ना भलाई बराबर हो सकती है। इसमें क्या है, इसकी हिकमत यह है कि यस्तवी या तस्तवी का जो मुहावरा या इस्तवा का मुहावरा बाज़ दफ़ा मुकाबले के लिए आता है, बाज़ दफ़ा बग़ैर मुकाबले के एक शख्स वाहिद के लिए भी इस्तेमाल होता है या एक जमात के लिए भी इस्तेमाल होता है, और उसमें मुकाबला या मुआवजना मकसूद ही नहीं होता। जैसा कि कुरान करीम में अल्लाह ताला अपने मुतल्लिक फरमाता है सुमस्तवा अलल अर्श, फिर वो अर्श पर इस्तिवा पकड़ गया। और भी कई जगह इन्हीं मानों में इस्तिवा यस्तवी का इस्तेमाल हुआ है जिनमें मुकाबला मकसूद ही नहीं है और उसके माने कुछ और बन जाते हैं। तो ला तस्तविल हसना तो अपनी जात में एक मुकम्मल ऐलान है, वला तस्तविल सैया भी अपनी जात में एक मुकम्मल ऐलान है, ला तस्तविल हसना भी अपनी जात में एक मुकम्मल ऐलान है और ला तस्तविल सैया भी अपनी जात में एक मुकम्मल ऐलान है। जैसा कि फरमाया वला तस्तविल हसना तो वला सैया, ये दो अलग अलग ऐलान हो रहे हैं। और यहां इस्तवा का माना अरबी लुगत के मुताबिक ये बनेगा कि ना तो नेकी को करार है ना बदी को करार है, और दोनों अपनी जात में स्टेबल नहीं है, बढ़ती रहती हैं और घटती रहती हैं, और हर वक्त इन दोनों के दरमियान एक मुकाबला जारी है। वो नेकी जिसकी तुम हिफाजत ना करो और जिसको बढ़ाने की कोशिश ना करो, उसके मुतल्लिक ये ख्याल कर लो कि वह इस्तवा कर रही है, अपने मुकाम पे ठहरी रहेगी और उसका नुकसान नहीं होगा, ये गलत फहमी दिल से निकाल दो। इसी तरह ये ख्याल दिल से निकाल दो कि बदी अगर तुम्हारी ताकत से कमजोर पड़ गई है तो दोबारा सर नहीं उठा सकती। कानून कुदरत ऐसा है कि इन दोनों के दरमियान एक मुजादला एक जिहाद हमेशा से जारी है और हमेशा जारी रहेगा। ना तो हुस्न को करार है, ना बदसूरती को करार है, ना खूबी को करार है, ना बदी को करार है। ये मजमून है जो कुरान करीम बयान फरमाना चाहता है। और चूंकि जहाद का मजमून चल रहा है, इसलिए इस मौजूनियत से यही मजमून होना चाहिए। चुनाचे मान बाद फिर जहाद की तरफ लौटता है, आता है इदफा बिल्लती है आसन। अब तुम्हारा मुकाबला होगा, जब तुम बुलाओगे नेक कामों की तरफ दुनिया को, तो तुम्हारा मुकाबला शुरू हो जाएगा। याद रखो कि यह मुकाबला तुम्हारे लिए बेहतर है। तुम जब तक जहाद में मुब्तला रहोगे, तुम्हारा हुस्न भी बढ़ता चला जाएगा और मुकाबिल की बदियां घटती चली जाएंगी। जब तुम जहाद से गाफिल हो जाओगे, तो तुम्हारे अंदरूनी हुस्न की भी कोई जमानत नहीं दी जा सकती। ला तस्तविल हसनतु वल सय्या। फिर कानून क्या हुआ? फरमाया इदफा बिल्लती है आसन। जब भी मुकाबला हो तो ये बात याद रखना कि बदी के मुकाबिल पर सिर्फ हुस्न पेश नहीं करना, बल्कि बेहतरीन हुस्न पेश करना है। उससे बेहतर हसीन तसव्वुर मुमकिन ना हो, वो बात निकालो और उससे मुकाबला करो। ये जो आसन के साथ मुकाबला है, ये भी दो तरह से जारी होता है, क्योंकि कुरान करीम ने इससे पहले दाई इल्लाह के मुतल्लिक फरमाया कि वो बुलाता भी है और नेक अमल भी करता है। बिलती ही आसन का इतलाक बुलाने की तरफ भी होगा और नेक अमाल की तरफ भी होगा। गोया इस माने इन मानों में ये बात बनेगी कि अल्लाह हमें समझाना चाहता है कि जब तुम्हारा कौल में मुकाबला हो तो आसन कौल सामने पेश करो, जब तुम्हारा आमाल में मुकाबला हो तो आसन अमल मुकाबले पे पेश करो। आसन कौल की फिर आगे शाखें बनती हैं। मसलन अगर एक दुश्मन गालियां देता है, जुबानी से काम लेता है, तो इस मौके पर यह आयत ये तालीम दे रही है कि उसके मुकाबले पर तुमने बदजुबानी नहीं करनी, तुमने गंदा देहनी से काम नहीं लेना, क्योंकि इस लड़ाई के असलूब जो मुसलमान को बताए जा रहे हैं, उनमें वो बुराई का बदला बुराई से दाखिल ही नहीं कहीं किया गया। इदफा बिल्लती है आसन। अगर तुम उस मकसद को हासिल करना चाहते हो जो इन आयात के आखिर पर बयान हुआ है, ये मुराद है, तो फिर इस असलूब जंग को अख्तियार करना पड़ेगा। जहां तुम इसको छोड़ोगे, फिर नतीजे मदार तुम हो, फिर ना कुरान करीम है ना वो जिसने कुरान करीम को नाज़िल फरमाया। आसन कौल में बात तो ये है कि हर किस्म की गंदा देहनी और गाली गलोच और इज़ा रसानी जो कौल से दी जाती है, उसके मुकाबले पर अच्छी बात कहना सीखो। चुनांचे हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, गालियां सुन के दुआ देता हूं इन लोगों को, रहम है जोश में और गैज घटाया हमने। ये है वो बिल्लती आसन का एक अमली नमूना, यानी कौल में बिल्लती आसन का। दूसरा पहलू इसका मुजादले से ताल्लुक रखता है। जब दलाइल की जंग शुरू होगी तो कमजोर दलाइल ना निकाला करो पहले, या यूं ही कोई दलील ना शुरू कर दिया करो। बिल्लती आसन, अपने तरीके से सबसे अच्छा तीर निकालो, सबसे मजबूत दलील निकाला करो। और ये एक बहुत बड़ी हिकमत की बात है। बहुत दफा लोग एक से ज़ायद दलाइल एक मजमून के सीख जाते हैं और इस बात का इम्तियाज किए बगैर कि वो किस दलील को ज्यादा उम्दगी से पेश कर सकते हैं, वो एक दो तीन गिनती बढ़ाते चले जाते हैं। और ये अमरे वाक्य है कि हर हथियार को हर शख्स एक महारत से पेश नहीं कर सकता। अगर हथियार अच्छा भी होगा तो उसे पेश करने का ढंग भी तो आना चाहिए। बाज़ दफा कौमों ने बाला हथियारों में बाला दस्ती के बावजूद इबरतनाक शिकस्तें खाई हुई हैं, इसलिए कि उनको हथियार का इस्तेमाल नहीं आता था। चुनांचे इजिप्ट की जो जंग मशहूर 1956 वाली जंग है, उसमें रशिया की तरफ से इनको दिए गए बड़े सोफिस्टिकेटेड वेपन्स थे, بڑے ترقی یافتہ ہتھیار تھے, لیکن ابھی ایجپشنز کو ان کا استعمال نہیں آیا تھا. چنانچہ دشمنوں نے وہ ان ہتھیاروں پہ ہی قبضہ کیا اور پھر ان کو ایجپٹ کے خلاف استعمال کیا. تو آسن دلیل سے صرف یہ مراد نہیں کہ دلیل فی ذاتہ ہی مضبوط ہو, بلکہ اس کو پیش کرنے کا ڈھنگ ہی آسن ہو اور اس پر تمہیں عبور ہونا چاہیے. اس پہلو سے ہم تربیت کلاسز یا تبلیغ سکھانے کی کلاسز لگاتے ہیں تو ہمیں ایک بڑا حکمت کا نقطہ ہاتھ آ گیا. جائز کہ کوشش یہ کریں کہ زیادہ سے زیادہ دلائل ایک ایک مضمون کے ان کو آ جائیں اور آہستہ آہستہ ذہن کنفیوز ہو جائے اور ابہام پیدا ہو جائے, اور ان دلیلوں میں سے کوئی بھی پھر وہ طالب علم جس کو صرف تھوڑا وقت ملتا ہے ایسی کلاس میں آنے کا زیادہ عمدگی سے استعمال نہ کر سکے. اس کی بجائے قرآنی تعلیم کے مطابق ایک چوٹی کی دلیل دی جائے, اسے سیکل کیا جائے, اس کے سارے پہلو اجاگر کیے جائیں اور اس پر جو اس دلیل پر جو حملہ ہوتا ہے اس کا تفصیل سے بیان ہو, گویا کہ ایک دلیل پر پوری مہارت پیدا کر دی جائے. یہ بلتی ہے آسن کے حکم کی اطاعت ہوگی. چنانچہ باہر کے ملکوں میں بعض مبلغین نے یہ تجربہ کر کے دیکھا ہے. ایک افریقن مبلغ نے مجھے بتایا, ایک دفعہ اس نے اپنے ایسے افریقن نو مسلموں کو جن کو تمام تعلیم بھی نہیں آتی تھی, ان کو بائبل میں سے ایک دلیل سکھا دی اور وہ دلیل اتنی پختہ کروا دی اور ان سے بار بار سنی کہ مجھے یقین ہو گیا کہ اب اس کو اس ہتھیار کو استعمال کرنے کے یہ ماہر ہو گئے ہیں. پھر اس پر جواباً جو عیسائی مختلف توجیہات پیش کرتے ہیں وہ بھی بتا دی اور بڑی آسانی کے ساتھ یہ کام ہو گیا. اس کے بعد وہ دندناتے پھرتے, جہاں عیسائی کوئی مجمع ہوتا تھا وہاں پہنچ جاتے تھے اور کہتے تھے کہ ہمیں زیادہ تو نہیں پتا, ایک دلیل آتی ہے اس کو توڑ لو, جب تم اس کو توڑ لو گے تو پھر ہم دوسری لیں گے, لیکن جب تک اس کو نہیں توڑو گے ہم آگے چلیں گے. اس ترکیب سے انہوں نے مصیبت ڈال دی تمام ارد گرد کے عیسائی منادوں کو, اور ان کا بیان ہے کہ وہ حقیقتاً ان کو علاقہ چھوڑنا پڑا. تو بدعتی آسن کے تابع ہر احمدی جو داعی اللہ بننا چاہتا ہے اس کو تمام اختلافی مسائل میں ایک ایک دلیل پہلے چن لینی چاہیے, اور وہ دلیل وہ چنے جس پر وہ اپنے ذہنی اور علمی سطح کے لحاظ سے خوب عبور حاصل کر سکتا ہو, اور بہت زیادہ اپنے علم کو نہ پھیلائے شروع میں, وہ بات کی باتیں ہیں. فی الحال تو سب سے قوی دلیل وفات مسیح کی, سب سے عمدہ تشریح قرآن کریم کی روح سے آیت خاتم النبیین کی, اور اسی طرح دیگر مسائل حضرت مسیح موعود علیہ الصلوۃ والسلام پر ایک ایک چیز کو چنیں اور اس پر عبور حاصل کریں. دوسرا پہلو, ایک تیسرا پہلو بلتی ہے آسن کا یہ ہے کہ جب مناظرہ شروع ہو, گفتگو شروع ہو, تمہارا یہ کام نہیں ہے اور یہ مقصد نہیں ہے کہ تم دوسرے کو نیچا دکھاؤ اور اس کی تذلیل کرو, کیونکہ قول کا حسن جاذبیت کا معنی رکھتا ہے. بات کو جو پیش کرو اور اس طرح سے پیش کرو کہ لوگوں میں اس کے لیے کشش پیدا ہو, نہ کہ نفرت میں اور بھی انگیخت ہو جائے. تو یہ پہلو بھی قول کے حسن کے ساتھ بڑا گہرا تعلق رکھتا ہے. اور آسن کہہ کے فرمایا کہ اتنا عمدہ طریق ہو تمہاری گفتگو کا, اس میں تقویٰ ہو, اس میں سچائی ہو, اس بات میں گہرائی ہو, وزن ہو, کہ دیکھنے والے اشش کر اٹھیں کہ یہ سچائی بول رہی ہے, اس کے اندر ان کو صداقت از خود نہ جھلکتی ہوئی نظر آ رہی ہو اور وہ ان کو مجبور کر دے. چنانچہ بہت سے صحابہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے کم علمی کے باوجود اس لیے کامیاب مبلغ تھے, ان کی بات وزن تھا, ان کے اندر سچائی تھی, سادگی, لیکن سادگی کی قوت تھی. ان چیزوں نے مل کر ان کی زبان میں, ان کے قول میں ایک حسن پیدا کر دیا تھا, اور بلتی ہی آسن کا جو نتیجہ قرآن کریم بعد میں ظاہر فرماتا ہے وہ نتیجہ حاصل ہوا. دوسرا پہلو اس کا اعمال کو حسین بنانے کا ہے, کیونکہ دو باتیں بیان فرمائی تھی, داعی اللہ ہوتا ہے اور عمل صالحا اور نیک اعمال بھی کرتا ہے. تو نیک اعمال کو اس طرح ادا کرنا کہ وہ احسن بن جائیں. نیک اعمال بمقابل بد اعمال, یہاں یہ مقابلے کی صورت پیش کی گئی ہے. مثلا لوگ مال لوٹتے ہیں, گھر جلاتے ہیں, طرح طرح کے دکھ دیتے ہیں, اس کے باوجود اپنے دل کو اس بات پر آمادہ رکھنا اور اس کی ایسی تربیت کرنا کہ دشمن جب دکھ میں مبتلا ہو تو اس کی مدد کی جائے, یہ ہے ملتی ہے آسن اعمال میں, یعنی اس کی ایک صورت. مجھے یاد ہے حضرت مسلم ماؤد نے ہمیشہ رضی اللہ تعالیٰ عنہ نے ہمیشہ اس بات پر بڑی سختی سے عمل کیا, اور کبھی بھی ایک واقعہ آپ کی زندگی میں ایسا نہیں کہ احمدیت کے شدید دشمن کو آپ نے تکلیف میں دیکھا ہو اور اس کی مدد نہ کی. احراری جو قادیان میں بستے تھے, جب ان کو مالی ضرورت پیش آتی تھی تب آپ مدد کر دیا کرتے تھے, بیماری میں ان کی مدد کیا کرتے تھے, مصائب میں ان کی مدد کیا کرتے تھے, اور جہاں اطلاع ملتی تھی کہ کوئی دشمن کسی تکلیف میں مبتلا ہے تو آپ ہمیشہ اس کے ساتھ اس سلوک فرماتے تھے. چنانچہ آخری بیماری میں مجھے یاد ہے ڈلہوزی نا مری میں آپ کو اطلاع ملی کہ مولانا ظفر علی خان صاحب بہت بیمار ہیں اور ان کو کوئی پوچھنے والا نہیں ہے. آپ بڑے سخت بے قرار ہو گئے, ڈاکٹر حمت اللہ خان صاحب کو کہا کہ آپ جا کے وہاں بیٹھیں اور ان کا پورا علاج کریں. تو ڈاکٹر صاحب نے کہا کہ حضور بیمار ہیں, میں وہاں چلا جاؤں تو یہاں کون دے؟ آپ نے کہا بالکل نہیں, آپ کی میں ڈیوٹی لگاتا ہوں, آپ جائیں اور مولانا ظفر علی خان صاحب کا جا کے علاج کریں اور جس قسم کی بھی ان کو ضرورت ہے اس کے پیسے مجھ سے لیں. ان کو نسخہ نہیں لکھ کے دینا بلکہ دوائیاں بھی مہیا کرنی اور ضرورتیں بھی پوری کرنی. چنانچہ ڈاکٹر حشمت اللہ صاحب نے اس حکم کی اطاعت میں یہی کیا, اور ان کی آخری بیماری کے ایام میں اللہ تعالیٰ نے جماعت احمدیہ کے امام کو توفیق بخشی کہ ان کی دیکھ بھال کریں. قطر کے اس دل پر یہ کیا اثر پڑا اور اس نے اس کا اظہار کن الفاظ میں کیا, یہ امر واقعہ یہ ہے کہ کچھ بھی ہوتا رد عمل تبھی مومن اس جادے سے ہٹ نہیں سکتا, اس طرح سے وہ راہ کو چھوڑ کر کوئی اور راہ اپنے لیے اختیار نہیں کر سکتا, کیونکہ قرآن کریم نے پابند کر دیا اس کو. اتفا بالتی ہے آسن, تم نے برائی کا بدلہ بہرحال نیکی سے دینا ہے. کوئی مصیبت میں مبتلا ہے, اس کی مصیبت کو دور کرنے کے لیے تیار رہو, اور اپنے عمل سے یہ ثابت نہ کرو کہ تم بھی بروں کی طرح برے ہو جاتے ہو. اس کا دوسرا پہلو اندرونی تربیت سے بھی تعلق رکھتا ہے. ادفع بالتی ہے احسن, کہ جب بھی کوئی برائی تمہارے اندر پیدا ہونے لگے تو اس کو غصے سے دور کرو, اور جب کوئی برائی معاشرے میں پیدا ہو یعنی تربیت کے معاملے میں اس کو بھی حسن سے دور کرو. یہ مضمون بھی اپنی ذات میں بڑا گہرا اور تفصیلی ہے. قرآن کریم ناہیلزم کا یعنی ملیا میٹ کر دینے کا کوئی فلسفہ کہیں پیش نہیں کرتا. قرآن کریم کسی موجود چیز کو مٹانے کی کہیں کوئی تعلیم نہیں دیتا, ہاں بہتر چیز سے بدلنے کی تعلیم دیتا ہے. کسی ایک جگہ بھی سارے قرآن کریم میں اناہلزم کی تعلیم نہیں دی گئی, یعنی ملیا میٹ کر دو, اٹھو میرے دنیا کے غریبوں کو جگا دو اور کاخے و مرا کے در و دیوار ہلا دو, ایسی کوئی تعلیم قرآن کریم میں ملتی؟ اشاروں کی دنیا کی باتیں. قرآن کریم کہتا ہے کہ اگر تم میں بہتر چیز دینے کی طاقت موجود ہے تو بری چیز کو بہتر چیز سے تبدیل کرو, اگر تم میں طاقت موجود نہیں ہے تو تمہارا حق ہی کوئی نہیں کہ ایک موجود چیز کو مٹاؤ, کیونکہ خطا پیدا کرنے کی سارے قرآن میں کوئی تعلیم نہیں ہے. ادفع بالتی ہے آسن کا یہاں یہ مطلب بنے گا کہ برائیوں کو حسن سے ریپلیس کرو, हुस्न दाखिल करते चले जाओ ताकि बुराइयां जगह छोड़ती चली जाएं। जैसे एक कमरे में ज्यादा गुंजाइश ना हो तो जो नए आदमी आगे आए और पुराने उनकी उनको लिए जगह खाली करना शुरू करें तो इसी किस्म का मजमून यहाँ मिलता है। हुस्न दाखिल करते चले जाओ अपनी तबीयत में, बदियां तुम्हारी जगह छोड़ती चली जाएगी। और ये हमारे वाकिफ है कि इसके बगैर कभी दुनिया में कोई बाकी रहने वाली तरबियत नहीं हो सकती। जो लोग इस सियासी नुक्ते को नहीं समझते वो हमेशा बदियां दूर करने में नाकाम रहते हैं, क्योंकि इंसानी फितरत का ये तकाजा है कि जब उसे कहा जाए ये ना करो तो सवाल ये क्यों ना करे, उससे बेहतर कोई चीज मिलेगी उसको तो नहीं कहेगा, वह अपनी जिद पर कायम रहेगा। फितरत चाहती है कोई उसका मुतबादल, कोई उससे बेहतर चीज। इसीलिए मैंने बारहा ये कहा है कि आप जब तरबियत करते हैं अपनी, अपने घरों की, अपने बच्चों की, अपनी औरतों की, तो इस बात को पेश नजर रखा करें कि अगर उनको म्यूजिक से हटाना है, गंदे किस्म के नगमों से और गंदे फिल्मी गानों से हटाना है, तो पहले तैयार करें हजरत मसीह मौद अलैहिस्सलाम की नज़में अच्छी आवाज में, दिल पर गहरा असर करने वाली, वो उनको सुनाना शुरू करें। आहिस्ता आहिस्ता उनकी लज्जत के मैार बदलने शुरू होंगे, एक चीज दाखिल होगी दूसरी चीज को धकेल बाहर कर रही होगी। एक दिन का काम नहीं है ये, दो दिन का काम नहीं, लेकिन रफ्ता रफ्ता हिम्मत के साथ और मुस्तकिल मिजाज के साथ अगर एक प्रोग्राम बनाकर इंसान ये काम करना चाहे तो यकीनन कामयाब होगा, क्योंकि कुरान करीम का ये दावा है। इस सिलसिले में बहुत वसी मजमून मिल जाता है आपके लिए तरबियत की तैयारी करने का। अहादीस नबवियां हैं, उनमें से ऐसी हदीसें चुनना जो दिल पर असर करने वाली हों गैर मामूली तौर पर, वो आसन किताबें आएंगी। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम की तरफ से अहकामात देना आप ही के अल्फाज में बहुत गहरा असर रखता है। उनके तर्जमे करना, मुख्तलिफ माशरती खराबियों को जांच कर उनमें से वो निकालना और फिर उनको रिकॉर्ड करें या वैसे मजालिस में सुनाएं, ये भी बिलती ये आसन किताबें एक बहुत ही अच्छा तरीक़ है। फिर कुरान करीम की अच्छी तलावत करवा के उसके तर्जमे साथ रिकॉर्ड करना या मजालिस में बयान करना, छोटी छोटी घरों में मजलिसें लगें वहाँ अच्छी तलावत सुनाई जाए और फिर उसके तर्जमे हों, तो ये कुरान करीम ऐसा एक ऐसी किताब है जो खुद इसको कहते हैं टेक ओवर करना, ये आहिस्ता आहिस्ता सारे इंसानी निज़ाम को टेक ओवर कर लेता है, यानी उस पर काबिल हो जाता है और फिर कुरान का हुक्म चलने लग जाता है और गैर कुरान का हुक्म खुद ब खुद जगह को छोड़ देता है। तो दर्जा बदर्जा ये बिलती है आसन की मिसालें हैं। क्रिएटिव प्रोग्राम बनाएं, तामीरी प्रोग्राम बनाएं। अगर तामीरी प्रोग्राम बनाने की अहलियत नहीं है तो आपकी बात दुनिया नहीं मानेगी। और अंबिया की तालीम से, अंबिया के दस्तूर से जो कुरान करीम में बयान है, हमें मालूम होता है कि इस अमल में वो इस बात का इंतज़ार नहीं किया करते कि मुकाबिल की सोसाइटी पहले ईमान लाए फिर उनके हुस्न अमल की कोशिश शुरू की जाए। तमाम कुरान से जितने भी वाकयात बयान हैं उनमें बुराइयों को दूर करने की तालीम को पहले शुरू कर देते हैं। हजरत शुएब ने कब इंतजार किया था इस बात का कि कौम ईमान लाए तो उनको मैं कहूं कि तौल दुरुस्त करो। हजरत लूत ने कब उनकी बदखलाकी की इसलाह के लिए यह इंतजार किया था कि कौम ईमान लाए तो फिर मैं वो काम शुरू करूं। हजरत सवाले ने वो क्या बातें की थी जिनके नतीजे में एतराज हुए कि तुम हमारे अमवाल में दखल दे रहे हो और तुम हमारे ऊपर हकमियत अपनी जिता रहे हो, हमें ऐसी नसीहतें कर रहे हो। मालूम यह होता है कि अंबिया ने कौम के अमल को दुरुस्त करने के लिए इस बात का इंतजार नहीं किया कि वो ईमान लाते हैं या नहीं लाते। और इसमें एक गहरी हिकमत है, वो हिकमत यह है कि नेकी की बात दरअसल किसी दलील को नहीं चाहती। अच्छे काम की तरफ, खूबसूरत काम की तरफ अगर खूबसूरत रंग में आप बुलाते हैं तो कोई मुकाबिल पर यह नहीं कह सकता कि तो हम कब तुम्हें मानते हैं जो तुम हमें ये बातें कहते हो। बड़ी बेवकूफी होगी उसकी अगर कोई ये जवाब आपको दे। आप किसी को भूखे को कहें कि मैं तुम्हारे लिए खाना लाया हूं, तुम खाना खा लो, तो ये तो नहीं पूछेगा मैं तुम्हें मानता ही नहीं तो मैं क्यों खाना खा लूं। कोई धूप में बैठा हो गर्मी में, आप उसे कहें कि उठ के साये में आ जाओ, तो आगे से ये जवाब तो नहीं देगा कि नहीं नहीं तुम और फिरके से ताल्लुक रखते हो, मैं और फिरके से ताल्लुक रखता हूं। अच्छी बातों में फिरके का सवाल ही पैदा नहीं होता। नजरियाती इख्तलाफ अलग हैं अपने मुकाम पर, और नेक अमाल की तालीम एक बिल्कुल अलग मसला है। इसलिए इस मामले में अंबिया ने कभी इंतजार नहीं किया, और ये इसमें बड़ी एक हिकमत ये थी कि उनका और फिर सोसाइटी का फासला ज्यादा नहीं हुआ। अगर आप अपने माहौल को गंदा होने दें और इजाजत दे दें कि वो जो रुख चाहता है अख्तियार कर ले, और इंतजार करें कि जब तक वो कबूल नहीं करता उस वक्त तक आपने उनको उनके अंदर हुस्न पैदा नहीं करना, तो आपने और उस माहौल में जितने फासले बढ़ते चले जाएंगे उतने आपके मसाइल बढ़ते चले जाएंगे। ये बेइत्तनाई वापस उलटती है, और यही गंदा माहौल फिर आपके घर को तबाह करता है। ये ऐसी बेइत्तनाई नहीं है जिसे खुदा बख्श देगा। बेइत्तनाई करने वाली कौम को इस बेइत्तनाई की सजा दी जाती है, क्योंकि मुखालिफ मुआशरा बदियों में जितना बढ़ता है वो आपके आपसे अपना टैक्स वसूल करता है साथ साथ, और आपके मैयार को भी खींच कर नीचे ले जा रहा होता है। इसलिए कुरान करीम ने जो अंबिया का ये पाक नमूना महफूज किया, यही मकसद था कि जो कौमें भी दाई अल्लाह बनना चाहती हैं वो अपने मुआशरे की दुरुस्ती का इस इंतजार के बगैर इंतजाम शुरू कर दें कि वो लोग ईमान लाते हैं कि नहीं लाते। ये सारी बातें वो हैं जिनके नतीजे में इंसान को दुख मिलते हैं। अजीब नतीजा निकाला कुरान करीम ने, लेकिन कुरान करीम उस नतीजे से पहले, ये नतीजा निकालने से पहले, ये तवज्जो दिलाने से पहले, इस तरीके कार के अजीम शान फल की तरफ तवज्जो दिलाता है। फरमाता है अगर तुम इस तरीक पर कारबंद हो जाओ, इस तरीक पे गामजन हो जाओ, तो हम तुम्हें एक जमानत देते हैं, और वो ये है कि फैजल्लज़ी बैनका व बैनहु अदावतुन कान्नहु वलीयुन हमीम, कि वो जो तुम्हारी जान का दुश्मन था पहले, वो तुम पर जान निसार करने वाला दोस्त बन जाएगा। और ये आला मकसूद है जिसे हासिल करना होता है एक दाई अल्लाह में, या उसकी कामयाबी का निशान है, ये तमगा है जो उसे अता होगा, कि नफरतें मोहब्बतों में तब्दील की जाएंगी, जान के दुश्मन जान निसार दोस्तों में तब्दील किए जाएंगे। और ये सात कसौटी भी है, अगर किसी तबलीग के नतीजे में ये वाकयात नहीं होते तो उस तबलीग में कोई खराबी है। अगर किसी तबलीग के नतीजे में ऐसे वाकयात रोज बरोज रूनुमा हो रहे हैं तो यकीनन वो सही तरीक पर तबलीग की जा रही है। लेकिन साथ ही तवज्जो दिलाई कि ये ऐसा आसान काम नहीं है कि उधर तुम मुंह से बात निकालोगे अच्छी बातें तो अचानक वो लोग तुम्हारे दोस्त बन जाएंगे। अचानक का लफ्ज मौजूद है इज़ल्लज़ी में, अचानक पन पाया जाता है, लेकिन इसका माना और है, वो मैं बाद में बताऊंगा। ये मतलब बहरहाल नहीं है कि उधर तुमने मुंह से बात निकाली और उधर वो तुम्हारे दोस्त बन गए, क्योंकि अचानक पन का सब्र से कोई जोड़ नहीं। इस अचानक पन का कि इधर तुमने काम शुरू किया उधर नतीजा निकला है, इसके साथ सब्र का क्या ताल्लुक है? मगर कुरान करीम मान बात फरमाता है वमा युलक्काहा इल्लल्लज़ीना सबरू, इस नतीजे को सब्र करने वालों के सिवा कोई हासिल नहीं कर सकता। फिर क्या अचानकपन का क्या मतलब है और सब्र का मजमून क्या है, अब इसको मैं खोलूंगा तो फिर आपको बात समझ आएगी। बात यह है कि हर नसीहत का रास्ता एक सब्र आजमा मुश्किल का रास्ता होता है। जब कोई शख्स किसी को बुलाता है और उससे, उसके दो तरीके हैं, या तो उस शख्स के साथ दोस्ती है आपकी और या दुश्मनी है। अगर दोस्ती है तो ज्यादा नसीहत करने के नतीजे में दोस्तियां भी टूट जाया करती हैं, आप अपने दोस्तों को बार बार नसीहत करके देखें, थोड़ी देर के बाद वो कहना शुरू करेंगे क्या तुमने कान खा लिए यार, छोड़ो भी बस भी करो अब, और फिर ज्यादा सख्ती करनी शुरू कर देंगे, कहें बंद करो ये बकबक क्या लगाई है तुमने, फिर कहेंगे जाओ जहन्नम में, मेरा अलग दीन अलग है तुम्हारा अलग, मैं जो कहूं चाहूं करूं, तुम कौन होते हो मुझे नसीहत करने वाले। तो तजर्बा करके देख लें, बजाहिर उलट नतीजा निकलता है, यानी आप जितना नसीहत करते हैं उतना दुश्मनियां बढ़ती हैं। और फिर अंबिया के जमाने में तो ये इतनी शिद्दत इख्तियार कर जाती है, क्योंकि दोस्ती से बावजूद दोस्ती के नसीहत का मजमून बहुत बुलंद हो जाता है, और जिस चीज की तरफ बुलाया जाता है वो इतनी मुख्तलिफ होती है उस चीज से जिस पर वो कौमें पाई जाती हैं, कि उस फासले के नतीजे में भी बड़ी शिद्दत से नफरत पैदा होती है। अब देखिए आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम सबसे ज्यादा मोहब्बत का पैगाम लाए हैं, सबसे ज्यादा आसन कौल आपका कौल था, सबसे ज्यादा आसन अमल आपका अमल था, और सबसे ज्यादा नफरत आपसे की गई। तो फिर ये क्या मतलब हुआ, इज़ल लज़ी बैनक व बैनहु अदावतुन कान्नहु वलीयुन हमीम। इस मजमून को सबर ने खोला है कि शुरू में ऐसा ही होगा, जब तुम नेक कामों की तरफ बुलाना शुरू करोगे तो शुरू में इसी किस्म का रद्द अमल होगा कौम का, शदीद नफरतें पैदा होंगी तुम्हारी मोहब्बतों के नतीजे में। लेकिन अगर तुम मुतजलजल ना हुए, अगर तुम अपनी मोहब्बत पे कायम रहे, अगर अपने कौल और अपने फेल के हुस्न पर कायम रहे, तो फिर इस सब्र के नतीजे में वो वाकया होगा इज़ल लज़ी वाला, और जब होगा तो तुम्हें यूं लगेगा जैसे अचानक हो गया है। हालांकि सब्र अंदर अंदर खा जाया करता है मुखालफतों को, लेकिन जब वो फटता है, कहते हैं ना किसी का सब्र टूट पड़ा किसी पर, सब्र में ये कुव्वत है, अजीब बात है कि सब्र करने वाले की दुआएं, सब्र करने वाले की कोशिशें जब फल लाती हैं तो यूं लगता है जैसे अचानक फल लग गया है। इस तासुर को जाहिर करने के लिए कुरान करीम ने फरमाया फैज़ल्लज़ी बैनक व बैनहु अदावतुन। दूसरे इज़ल्लज़ी में एक और मजमून भी है, इज़ल्लज़ी अचानक पन के अलावा एक गैर मामूली वाकया की तहसीन के लिए भी ये इस्तेमाल होता है कि देखो देखो कैसा शानदार नतीजा निकलने वाला है, इन मानों में भी इज़ल्लज़ी का इस्तेमाल होता है। तो दूसरे माने इसके ये बनेंगे कि देखो कैसा अजीम शान नतीजा निकला है इन कोशिशों का, हम जो तुम्हें कहते थे यूं करो तो ये यूं ही नहीं कहते थे, ये हैरत अंगेज इनकलाबात बरपा करने वाला मजमून था फैज़ल्लज़ी बैनक व बैनहु अदावतुन। देखना कितना अजीम शान इनकलाब बरपा हो गया कि तुम्हारे खून के दुश्मन जानिसार दोस्त बन गए। तो सब्र बहुत जरूरी है, और सब्र के मजमून में आपको तबलीग के सिलसिले में बहुत सी बातें जहन में आ जाएंगी, और बहुत सी सोचेंगे तो और भी आएंगी आपके जहन में, और एक बकायदा सब्र के मजमून पर एक मंसूबा बंदी की जा सकती है। सब्र के मजमून में चंद एक बातें मैं इस वक्त बयान करना चाहता हूं। पहली बात तो ये कि सब्र दोनों जगह है, कौल में भी और अमल में भी, यानी जो बात कहनी है वो कहते चले जाना है, ये है कौल का सब्र, और जो हुस्ने अमल है उससे पीछे नहीं हटना, जितनी मर्जी आजमाइश सख्त होती चली जाए तुमने अपने आमाल के हुस्न को बदी में नहीं तब्दील होने देना। ये दो किस्म के सब्र तुम्हें इख्तियार करने पड़ेंगे। दूसरा सब्र का मजमून हमें ये बताता है, जैसा कि मैंने बयान किया था, सिर्फ चंद इशारे करते हुए मैं आगे चलता हूं, इसको आप खोलें मजमून को तो बहुत सी काम की हिकमत की बातें आपके हाथ आएंगी। दूसरा सब्र का मजमून ये बताता है कि तुम तो मोहब्बत कर रहे होगे, वो तुम्हें दुख दे रहे होंगे, और उस दुख के नतीजे में तुम्हारे अंदर कोई ऐसी कुव्वत पैदा होनी चाहिए जिससे तुम्हें यह गलबा नसीब होगा जिसकी तरफ हम तुम्हें बुला रहे हैं, ये जिसका हम तुमसे वादा कर रहे हैं। वो कौन सी सब्र किस कुव्वत में ढला करता है, ये है असल सवाल। अगर सब्र सच्चा हो اور وہ شخص سچا ہو اپنے دعوے میں کہ میں کسی کی اپنے نفس کی خاطر نہیں کر رہا بلکہ اس کی بھلائی کی خاطر کر رہا ہوں، اور جس کے لیے کوئی کام کر رہا ہو اس سے حقیقی تعلق رحم کا، شفقت کا، محبت کا ہو، تو پھر جب وہ انکار کرتا ہے تو صبر ہمیشہ دعا میں تبدیل ہوا کرتا ہے، غصے میں تبدیل نہیں ہوا کرتا. ماں جب بیٹے کو نصیحت کرتی ہے اور وہ ضد کرتا ہے اور نہیں مانتا، تو کوئی جاہل ماں ہوگی جو آگے سے لعنت ڈالنا شروع کر دے، ورنہ ہم نے تو یہی دیکھا ہے کہ مائیں پھر روتی ہیں راتوں کو اٹھ کر، لوگوں کو دعاؤں کے خط لکھتی ہیں کہ میرا بچہ تباہ ہو رہا ہے، اپنی جان ہلکان کر رہی ہوتی ہیں. تو صبر سے جو عظیم الشان قوت پیدا ہوتی ہے وہ دعا کی قوت ہے. تو اللہ تعالیٰ فرماتا ہے کہ تم محض اپنی باتوں پر اور اپنے نیک اعمال پر انحصار نہ کرنا، جب ان باتوں پہ تم صبر کرو گے پھر بھی تمہیں دکھ دیے جائیں گے، اور وہ صبر لازماً دعاؤں میں ڈھلے گا اور وہ دعائیں عظیم الشان نتیجہ پیدا کریں گی. چنانچہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے جو یہ فرمایا کہ بیابان عرب میں جو یہ عجیب ماجرا گزرا کہ صدیوں کے مردے زندہ ہو گئے اور پشتوں کے بگڑے الہی رنگ پکڑ گئے، جانتے ہو وہ کیا تھا؟ وہ ایک فانی فلہ کی دعائیں ہی تو تھیں. وہ صبر کے نتیجے میں پیدا ہوتی ہیں، اور بے صبرا تو پھر اپنے دل کی بات غصے کے ذریعے نکال ہی لیتا ہے. اس کے آنسو کہاں سے نکلیں گے جو گالی کے ذریعے جواب دے کر اپنا دل ٹھنڈا کر بیٹھا ہو، یا سامنے ڈرتا ہے بات کرنے سے تو پیچھے آ کے گھر میں آ کر وہ ہزار بڑ بڑ کرے کہ یہ بکواس اس نے کی، یہ کیا اور وہ کیا. اس کو بیچارے کو کہاں سے توفیق ملنی ہے کہ رات کو اٹھ کے روئے. جب وہ یہ دیکھتا ہے کہ صرف خدا کی خاطر مجھے مار پڑی ہے، صرف خدا کی خاطر مجھے تکلیف دی گئی ہے، اور خاموش رہتا ہے اور اپنی توجہ کو اپنے رب کی طرف پھیرتا ہے کہ اے اللہ میں تیری خاطر مارا گیا، میں تیری خاطر ذلیل ہوا، مگر میں صبر کرتا ہوں، ایسا اندر ہی اندر اس کا دل گھلنے لگتا ہے کہ پھر جب وہ رات کو اٹھتا ہے تو اس کے آنسو بے اختیار نکلتے ہیں کہ میں کہاں جاؤں. ایاک نعبد و ایاک نستعین کی آواز ایسی درد کے ساتھ، ایسی حوک کے ساتھ اٹھتی ہے کہ ہو ہی نہیں سکتا وہ مقبول نہ ہو. تو تبلیغ کا صبر سے تعلق ہے، اور صبر وہ صبر جو دعا پہ منتج ہو جائے، دردناک دعاؤں میں تبدیل ہو جائے. یہ جب ہو تو اللہ تعالیٰ فرماتا ہے اذ الذی بینک وبینہ عداوۃ، تمہیں یوں محسوس ہوگا جیسے اچانک انقلاب آ گیا. حیران رہ جاؤ گے کہ یہ کیا واقعہ ہوا، کل تک تو گالیاں دینے والے تھے، آج ان کو کیا ہو گیا. اور یہ واقعات پہلے بھی رونما ہوئے ہیں، آج بھی ہو سکتے ہیں اور ہوتے ہیں، لیکن ان کی اعلیٰ مثال کے طور پر مضمون کو مختصر کرتے ہوئے آخر پر قرآن کریم ایک ایسی بات بتاتا ہے جو ساری باتوں کی جامع ہے اور تمام نصیحتوں کا منبع اور سرچشمہ ہے. لازو حظ نظیم، کہ تم میں سے جو بھی صبر کرے گا وہ بھی یہی پھل پائے گا. لیکن حقیقت یہ ہے کہ جیسا ذو حظ عظیم کو یہ نتیجہ ملا ویسا اور کسی کو نہیں مل سکتا. یہ ذو حظ عظیم کون ہے؟ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم. کیونکہ ذو حظ عظیم کہتے ہیں وہ شخص جس نے سب سے زیادہ حصہ پایا ہو صبر کا. عام صبر کرنے والے بھی ہیں، ان کو بھی خدا پھل سے محروم نہیں رکھے گا، لیکن فرماتا ہے اگر تم سیکھنا چاہتے ہو صبر ہوتا کیا ہے اور تبلیغ کس طرح کی جاتی ہے، داعی اللہ کیا ہوتا ہے، عملہ صالحن کیا ہوتا ہے، اور پھر بدی کو حسن سے تبدیل کرنے کا مضمون کیا ہے، تو خلاصہ کلام یہ، المختصر یہ کہ ذو حظ عظیم کو دیکھ لو، یعنی محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم. وہ صرف صبر میں ذو حظ عظیم نہیں ہیں بلکہ اس مضمون کی ہر شاخ میں ذو حظ عظیم ہیں. داعی اللہ کے لحاظ سے بھی سب سے بڑا حصہ دعوت کا آپ کو عطا کیا گیا، عملہ صالحین کے لحاظ سے بھی ذو حظ عظیم حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم بنتے ہیں. ادفع بالتی ہے آسن کے مضمون کے لحاظ سے بھی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ذو حظ عظیم بنتے ہیں. اور پھر وہ پھل پانے کے لحاظ سے کہ اچانک دشمن دوستوں میں تبدیل ہوئے، اس لحاظ سے بھی آپ ذو حظ عظیم بنتے ہیں، اور صبر کے اعلیٰ مظاہروں کے لحاظ سے بھی آپ ذو حظ عظیم بنتے ہیں. تو سیرت طیبہ جو तबलीग का तरीक सिखाती है उस तरफ उंगली उठाकर बात खत्म कर दी। कहते ना दे नामे को इतना तूल गालिब मुख्तसर लिख दे, वही मजमून है जिस तरह शायर आखिर तंग आके कहता है चलो मैं बात खत्म करूं, एक ही फिक्रे में सारी बात खत्म करूं। तो कुरान करीम ने बहुत ही प्यारे अंदाज में एक लफ्ज में सारी बात खत्म कर दी, जू हज़े अज़ीम कह के सारा मामला वाज़े और रोशन कर दिया। आहज़रत सल्लल्लाहु अलैहि वाली वसल्लम का तरीक ये था कि हमेशा तबलीग के नतीजे में जब आपको दुख दिए गए तो ना आप तबलीग से बाज आए, ना दुख देने वालों को बदुआएं दी, ना उनसे खौफ खाया, और ना किसी पहलू से भी अपने पैगाम पहुंचाने में टले। और उसके बावजूद कि सोसाइटी ने आपका इनकार किया, आप सोसाइटी में हुस्न पैदा करते चले गए। और ये अमल जारी रहा यहां तक कि आपके साथ और सब्र वाले शामिल हो गए और दुख उठाने वाले मिलने शुरू हो गए, और ये काफिला दुख उठाने वालों को आगे बढ़ता चला गया। यहां तक कि वो इनकलाब आया जिसके मुतालिक फरमाया है कि तुम यहां बैठे आज मुड़कर तारीख को देखते हो तो समझते हो अचानक हो गया। अचानक नहीं हुआ था, उसके पीछे तो बहुत खून बहाए गए थे, उमंगों के खून, जज्बात के खून, अपने अजीजों के खून, तमाम ख्वाहिशात इन आला मकासिद की भेंट चढ़ा दी गई थी। ये सब्र जब लंबा हुआ तब अल्लाह ताला की कुदरत ने वो फल लगाया जिसे कहता है इज़ल्लज़ी बैनक व बैन उदावत। और हज़रत सल्लल्लाहु अलैहि वसल्लम के जमाने में ये अजीमुशान इनकलाब जिस शान से जाहिर हुआ है किसी नबी की तारीख में इसका उशरे अशीर भी आपको नजर नहीं आएगा। हैरत अंगेज इनकलाबात हैं, बकसरत मिसालें हैं शदीद दुश्मनों के ऐसे अजीम दोस्तों में तब्दील हो जाने की कि इंसान दंग रह जाता है। वो मुजाहिदीन जिनका जिक्र तारीख में मिलता है तो लोग आज भी अशश करते हैं कि तीन मुजाहिदीन इस्लाम इस हालत में जख्मी थे कि पानी नहीं था और जुबानें सूख रही थीं और जान निकल रही थी। इकरमा उनमें से एक थे, तो जब पानी लेने पिलाने वाला इकरमा तक पहुंचा तो इकरमा की नजर अपने करीब एक और जख्मी पर पड़ गई और उसने इशारा किया कि पहले उसको पानी पिलाओ फिर मेरे पास आना, और उसकी नजर एक और जख्मी पर पड़ गई और उसने भी वही इशारा किया कि पहले उसको पानी पिलाओ फिर मेरे पास आना। बाज वो कहते हैं तीन थे, बाज कहते हैं जायद थे, मगर जितने भी थे ये हकीकत है कि जब उसने भी इनकार किया कि नहीं पहले उसको पिलाओ और वो वापस इकरमा के पास लौटा तो इकरमा भी दम तोड़ चुका था और वो दूसरा भी दम तोड़ चुका था और वो तीसरा भी दम तोड़ चुका था। हैरत अंगेज इशार के नमूने जिन लोगों में जाहिर हुए एक दूसरे की खातिर जान फिदा करने के, वो लोग सबसे बड़े मुसलमानों की जानों के दुश्मन थे। इकरमा वो है जिसने ओहद में की खुरेजी में सबसे ज्यादा हिस्सा पाया था और बाकी जो इसके साथी थे ये सारे वो नॉन मुस्लिम थे जिन्होंने शदीद नुकसान पहुंचाए थे मुसलमानों को। और अब काया पलटी है कि अपनी जान जा रही है और प्यास से जुबान तालू से लगी हुई है, एक घूंट पानी को जब जख्मी तरस रहा होता है शदीद गर्मी में तो ये ख्याल कि एक मुसलमान भाई और भी प्यास से तड़प रहा होगा ये उसको पानी नहीं पीने दे रहा ख्याल, कोई मामूली कुर्बानी नहीं है। आम प्यास के वक्त भी जब पानी आ रहा है आता हो तो आप किसी दिन सोचें इस बात को कि किस तरह दिल चाहता है कि हाथ बढ़ाकर मैं तो पीऊं, बाद में देखी जाएगी। लेकिन जख्मों की शिद्दत में अरब के तपते हुए सहराओं में यह वाकया गुजर जाना ये कोई मामूली बात नहीं है, मगर बकसरत ऐसे वाकयात हुए, इज्तमाही तौर पर भी हुए और इनफरादी तौर पर भी हुए। एक दफा एक सुमामा बिन उसाल एक बनू हनीफा के काफिर थे जो बड़े शदीद दुश्मन थे हज़रत सल्लल्लाहु अलैहि वसल्लम, और जब दाव लगता था मुसलमानों का कत्ल व गारत किया करते थे, वो मुसलमानों के काबू आ गए और हज़रत सल्लल्लाहु अलैहि वसल्लम के हजूर पेश किए गए। तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने उनको मस्जिद नबवी के एक सुतून से बांधने का हुक्म दिया और फिर उससे पूछा कि बताओ सुमामा तुमसे क्या सलूक किया जाए। उसने कहा अगर तो आप कत्ल का हुक्म दें तो एक कातिल एक खूनी के कत्ल का हुक्म देंगे और अगर आप माफ कर दें तो एक मोहसिन का की तरह उसने सलूक कर रहे होंगे और अगर फिदिया चाहते हैं तो अमीर आदमी था जितना फिदिया कहे मैं देने के लिए तैयार हूं। रसूल सल्लम बगैर जवाब के वापस तशरीफ ले गए। दूसरे दिन भी यही हुआ तीसरे दिन भी और फिर हुजूर ने फरमाया इसको खोल दो। इसमें अगर आप गहराई से उतर के देखें तो हुस्न अमल की एक बड़ी तफसील से एक बड़ी प्यारी तस्वीर नजर आएगी। खुलने के बाद उसने कहा कि या रसूल पहले तो चला गया खामोशी से बाहर गया गुस्ल किया साफ सुथरा होके कलमा पढ़ा और फिर मस्जिद में दाखिल हुआ और कहा या रसूल्ला आज के दिन से पहले मेरी नजर में सबसे ज्यादा मगजूब इंसान आप थे और आज आपसे ज्यादा महबूब आदमी मुझे और कोई नहीं है। आज से पहले आपका दीन मेरे लिए नफरत में सबसे ज्यादा शदीद मुकाम रखता था यानी सबसे ज्यादा शदीद नफरत मुझे आपके दीन से थी मगर आज इससे ज्यादा अच्छा दीन मुझे कोई और नजर नहीं आता। और ऐ रसूलुल्लाह आपका यह शहर मुझे सबसे ज्यादा हकीर और जलील दिखाई दिया करता था और आज ये मेरी आंखों का तारा बन गया है मुझे सबसे प्यारा शहर ये प्यारा शहर लगा करता है। इज़ल्लज़ी बैनक व बैनहु वदावतुन का वाकया जो बज़ाहिर गुजरा है इसके पीछे एक और हिकमतकार फरमा है। एक इंसान जिसने ये फैसला करे किया हो कि मैं एहसान का जलवा दिखाऊं और अशश कर उठे सारी दुनिया, हज़रत सल्लल्लाहु अलैहि वसल्लम वैसे इंसान नहीं थे। आप हुस्ने अमल के कायल थे, आप मौका महल देखा करते थे, जहां माफी फौरी फायदा पहुंचाती थी वहां फौरी तौर पर माफ किया करते थे, जहां वक्त दरकार होता था वहां वक्त लिया करते थे। हज़रत सल्लल्लाहु अलैहि वसल्लम का यह फैसला मालूम होता है कि मस्जिद नबवी में 5 वक्त नमाजें हो रही थीं और वो वहां साथ बंधा हुआ था। वैसे तो उसको तबलीग करने का वक्त नहीं था तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम का मंशाए मुबारक ये मालूम होता है कि वो 3 दिन हमारी सोबत में रह जाए फिर देखेंगे वो किस तरह उसका दिल बच के निकलता है। और जब वो तैयार हो गया ज़हनी तौर पर वो चुप करके देखता रहा कि ये कैसे लोग हैं क्या करते हैं, इस दिन को भी मस्जिद आबाद हो जाती है रात को भी आंसुओं से तर की जाती है, अजीब किस्म के खुदा के बंदे हैं तलावतें करने वाले, वो उनके असर से मगलूब हो चुका था जिस वक्त हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उसको आजाद करने का फैसला फरमाया। फरमाया इसके बंद खोल दो, अब नहीं ये कहीं जा सकता, अब ये बंधन खोलोगे भी तो दोबारा आएगा ये गुलाम बनकर। और ऐसा ही हुआ। तो हुस्ने अमल में हिकमत भी जरूरी है, हिकमत के साथ ऐसा फेल करें जो सिर्फ बज़ाहिर अच्छा नजर ना आए बल्कि उसके हुस्न में गहराई हो। हज़रत सल्लल्लाहु अलैहि वसल्लम हमेशा हर मौके पर हिकमत का दामन छोड़कर कोई फैसला नहीं किया करते थे, हर फैसले के पीछे इतना गहरा हिकमत का राज आपको दिखाई देगा, हिकमत का असर चश्मा दिखाई देगा कि किसी वाक्या पर आप ठहर के गौर करें तो उसके अंदर से गौता ने मार के आपको मोती मिल जाएंगे। अब तलाश करें तो कोई एक वाक्या हुज़ूर का ऐसा नहीं जिसके अंदर गहरे हिकमत के मोती पोशीदा ना हो। तो ये वो तरीक है जो कुरान करीम ने सिखाया और ये वो नताइज हैं जो कुरान करीम फरमाता है कि फिर लाजमन निकला करते हैं। हज़रत मसीह मौऊद अलैहिस्सलाम के ज़माने में भी निकले, हमने भी अपनी आंखों से बारहा ये नतीजे निकलते देखे हैं। अभी लाहौर में चंद दिन हुए, वहाँ मौका मिला वहाँ में इकट्ठे बैठने का, तो एक खातून किसी घर में मुद्दतों से रह रही थी और अहमदी नहीं होती थी, मुतालिया भी करती रहीं बहसें भी करती रहीं। जब वो अहमदी हुई तो उस वक्त फिर इस आयत का जलवा हमने देखा, फैज़ल्लज़ी बैनक व बैनहु अदावतुन। अहमदी होने के बाद कई दिन रोती रहीं کہ میں احمدی تو ہو گئی ہوں مگر جو میں حضرت مسیح موعود علیہ الصلوۃ والسلام کو گالیاں دیا کرتی تھی میں بخشی بھی جاؤں گی کہ نہیں. مجھے تو یہ دکھ آ رہا ہے, شدید بے قرار تھی. ان کے گھر والوں نے تسلیاں دی, پیار کا سلوک کیا, بڑی مشکل سے ان کو اطمینان نصیب ہوا. تو یہ کوئی ایسی آیت نہیں ہے جو گزشتہ زمانوں سے تعلق رکھتی تھی, یہ تو ایک جاری اور ساری زندہ آیت ہے. کیونکہ وہ لوگ جن کے ساتھ اس کا واسطہ تھا وہ مسلسل حسن سلوک کرتے رہے, مخالفتیں بھی دیکھیں, گالیاں بھی سنی, لیکن انہوں نے کوڑی کی بھی پرواہ نہیں کی, اپنے حسن سلوک میں کوئی تبدیلی نہیں پیدا کی. اور جیسا کہ خدا فرماتا ہے صبر کو ہمیشہ میٹھے پھل لگتے ہیں, وہ میٹھا پھل بھی ہم نے دیکھا اور اچانک ایسی عجیب تبدیلی پیدا ہو گئی. تو اس طریق پر اگر آپ داعی اللہ بنیں گے تو انشاءاللہ تعالی اللہ تعالی کے فضل کے ساتھ ہر گھر میں ایک انقلاب پیدا ہونا شروع ہو جائے گا. ہر داعی اللہ کو اللہ تعالی میٹھے پھل عطا فرمائے گا. صبر کریں اور دعائیں کریں اور خدا کی راہ میں دکھ اٹھانے کے باوجود راضی رہیں, اور اپنی شکایتیں لوگوں سے نہ کریں بلکہ اللہ سے کیا کریں. وہ کافی ہے, نعم المولا و نعم الوکیل, اس سے بہتر کوئی اور مولا نہیں ہے. اس کا سہارا آپ کو مل جائے تو کسی اور سہارے کی آپ کو ضرورت نہیں ہے, اور پھر بہترین وکیل ہے آپ کا, آپ کے سب جھگڑے وہ طے کروائے گا, اور سب سے زیادہ توکل کے لائق وہ ذات ہے. اللہ تعالیٰ توفیق عطا فرمائے اور جلد ساری جماعت بہترین رنگ میں جیسا کہ قرآن کریم فرماتا ہے داعی اللہ بن جائے. کیونکہ زمانے کے تیور بگڑ چکے ہیں, خوفناک ہلاکتیں منہ پھاڑے تیزی کے ساتھ دنیا کی طرف بڑھ رہی ہیں. یہ وقت گزر گیا تو پھر یہ قومیں آپ کے ہاتھ سے نکل جائیں گی. آج نفسیاتی لحاظ سے اس سے بہتر اور کوئی وقت نہیں ہے کہ آپ ان کو حق کی طرف بلائیں اور ان کے لیے امن کا انتظام کریں. ورنہ اگر عالمی مصیبتیں ٹوٹیں پیشتر اس کے کہ ہم دنیا کو ہدایت دے سکیں, تو پھر قرآن کریم یہ فرماتا ہے کہ اس عذاب سے ڈرو جس میں نیکوں بدوں کے ساتھ نیک بھی پھر پھس جایا کرتے ہیں. کوئی ایک حصہ نہیں ہے دنیا کے یعنی صورتحال کسی صورتحال کا جو قرآن کریم بیان نہ کرتا ہو, نہ چھوٹی چھوڑتا ہے نہ بڑی چھوڑتا ہے. ایسے استثنائی وقت بھی آ جایا کرتے ہیں جب قومیں غفلت کے نتیجے میں دنیا کو ہلاک ہونے دیتی ہیں, تو پھر اللہ تعالیٰ فرماتا ہے کہ پھر تمہارا بھی حصہ بیچ میں سے ہوگا. عذاب تو ان کو مل رہا ہوگا لیکن آٹے کے ساتھ گھن پستا ہے, یہاں تو یہ کہہ فرما رہا ہے کہ گھن کے ساتھ آٹا پس جائے گا, کیونکہ اکثریت تو گھن کی ہے. ایسے وقت سے بچنے کے لیے بھی ضروری ہے کہ آپ اپنے تبلیغ کے کام کو تیز کریں. اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے, آپ کو حوصلہ دے, صبر دے, دعاؤں کی توفیق دے, آپ پر ظاہر ہو دن کو بھی اور رات کو بھی, آپ کو محسوس ہو کہ ایک زندہ خدا ہمارے ساتھ ہے. اور جس طرح ایک طاقتور ہستی کے سائے میں بڑھتا ہوا انسان خوف نہیں کھایا کرتا بلکہ دلیر ہو جاتا ہے, کہتے ہیں گھر میں بلی بھی شیر ہوتی ہے, تو آپ تو بلی سے بڑے مقام کے ہیں اور خدا کی حفاظت گھر کی حفاظت سے ان گنت زیادہ قوی اور مضبوط حفاظت ہے. یہ مقام اپنے دل میں پیدا کریں, اپنی عظمت کا احساس پیدا کریں, پھر دیکھیں کہ انشاءاللہ تعالی ہو ہی نہیں سکتا کہ کوئی داعی اللہ کسی سال پھل سے محروم رہ جائے. ایک ایک دو دو تین تین چار چار پھل آپ کو لگیں گے. جس طرح خدا کے فرشتے مختلف پروں کے فرشتے ہوتے ہیں, اس طرح داعی اللہ بھی مختلف طاقتوں کے داعی اللہ ہوا کرتے ہیں, کوئی دو دو کوئی چار چار پروں والا, کوئی آٹھ آٹھ پروں والا. اور اللہ تعالیٰ فرماتا ہے پھر جس کو چاہتا ہے اس سے بھی بڑھا دیتا ہے. تو خدا تعالیٰ آپ کی طاقتوں کے پروں میں اضافہ کرتا چلا جائے اور ہمیشہ اس کے فضل کے سائے تلے آپ آگے سے آگے بڑھتے چلے جائیں. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا ومن يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم وَلَذِكْرُ اللَّهِ أَكْبَرُ